कार्यक्रम निचोडबाट केशव ढकालको नमस्कार। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब 80 किलोमिटरको दूरीमा रहेको सुर्खेतको सिम्ता गाउँपालिकामा केन्द्रको विवादबारे अझै असन्तुष्टि कायम छ। केन्द्रकै लागि 20-25 पटकको छलफल मात्र होइन, तालाबन्दीदेखि अदालतमा मुद्दा समेत परिसकेको छ। आज हामी गाउँपालिकाको केन्द्रकै विवादमा अल्झिएको गाउँ कार्यपालिकाले कसरी स्थानीय सरकारका कामलाई प्रभावकारी र जनमुखी बनाउला भन्ने बारे छलफल गर्छौ। अनि सिंहदरबारको अधिकार गाउँघरबाटै दिने भनी लोभलाग्दो नारा सहित भएको चुनावपछि स्थानीय सरकार गठन भएको एक वर्षमा जनताले साँच्चीकै राजनीतिक दल र नेताहरूले भने जस्तै परिवर्तनको महसुस गरेका छन् त भन्ने बारे आजको निचोड केन्द्रित रहनेछ। सिम्ता गाउँपालिकाको बजेडी चौरमा भएको छलफलमा हामीसँग सिम्ता गाउँपालिकाका 9 वडाबाट आउनुभएका करिब 45 सहभागी हुनुहुन्छ। यसै गरी सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र कुमार केसी र नेपाली काङ्ग्रेसका प्रतिनिधि किमसरा खत्री अतिथिका रूपमा रहनु भएको छ। सुरुमा म तपाईँ सहभागीको प्रश्नबाट विषय प्रवेश गर्न चाहन्छु, कृपया हात उठाइदिनुहोला।
म अशोक केसी, सिम्ता गाउँपालिका वार्ड नम्बर 4। मेरो जिज्ञासा यस प्रकारको छ, जसरी भानु माभि बजेट छ तल माथि वरपर गर्दा गर्दै 2022 सालमा स्थापना भएको विद्यालयको स्थिति त्यो अवस्थामा छ भने अहिले आएर यही सिम्ता गाउँपालिका तल माथि वरपर सार्ने क्रममा भोलि हिजोकै जस्तै भानु माभि जस्तै चाहिँ लथालिङ्ग हुने कि भन्ने एउटा चाहिँ चिन्ता। अर्को कुरा, जसरी चाहिँ बाँखर्का हुँदै आग्रिगाउँ हुँदै बजेट चोरबाट जोडिएको छ, काफलगढ देउली हुँदै चाहिँ बजेट चोरबाट जोडिएको छ र डाँडाखाली आली पातियाल्ला हुँदै चाहिँ सिम्ता गाउँपालिकाबाट जोडिएको छ, राकम पिलगाउँ हुँदै बजेट चोर सिम्ता यो गाउँपालिकाबाट जोडिएको छ, यो कुन 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 मानेमा चाहिँ यो सिम्ता गाउँपालिका चाहिँ बजेट चोर चाहिँ हुन चाहिँ यो बेठिक हो, यो चाहिँ स्पष्ट चाहिँ।
धन्यवाद। अब यो प्रश्न महत्त्वपूर्ण छ, अशोकजीले राख्नुभएको छ। विगतमा यो भानु मावि तल र माथि हुँदा अहिले त्यो माविको कुनै ठाउँ अवशेष मात्र रहेको छ, तसर्थ यो केन्द्र निर्धारणका सन्दर्भमा पनि मेरो पर्सनल इच्छा आकाङ्क्षा मेरो व्यक्तिगत हितार्थ भन्दा पनि नीति विधिभित्र चलेर जानुपर्छ भन्ने हिसाबले यो काम चाहिँ भएको छ। त्यो भनेको केवल कविन्द्र केसीको काम मात्रै होइन जस्तो लाग्छ, अध्यक्षको मात्रै होइन भन्ने लाग्छ। यो खास गरिकन हकको कुरा रहेछ, अधिकारको कुरा हो है, विशेष गरी यसभित्र पोलिटिकल आइडियोलोजी घुसेको छैन, यसमा चाहिँ भेगको कुरा छ, यो नैसर्गिक अधिकारको कुरा पनि हो। हामी सबै जनप्रतिनिधिहरूलाई मलाई लाग्छ करिब 20-25 पटकसम्म बहुमतीय व्यवस्था हुँदा पनि छलफल गरौँ, यसलाई चाहिँ विवादको रूपमा मतदानको प्रक्रियामा लिन हुन्न भन्ने कुरा केही वडाध्यक्षहरू कार्यपालिका सदस्यहरू पनि आउनुभएको छ। करिब 20-25 पटक छलफल चाहिँ चलाइयो, तर यहीँ भए पनि एउटा चाहिँ निर्णय गर्नुपर्थ्यो भोलि पूर्वाधार विकासका निम्ति, यही ठाउँ भए पनि एक ठाउँ भनेर हामीले चाहिँ लिएर प्रदेश सरकारमा सिफारिस गर्ने, त्यसले चाहिँ केन्द्र सरकारमा लिएर राजपत्रमा प्रकाशन भइसकेपछि त्यो चाहिँ स्थायी केन्द्रको रूपमा हुने प्रावधान ऐनअनुसार थियो। यहीँ भए पनि गर्नुपर्ने, अर्को ठाउँ भए पनि गर्नुपर्ने, सुरुमै केन्द्र निर्धारण गर्दा जस्तो कुनै कुनै स्थानीय तहको सुरुमै फाइनल गर्नुभयो, यहाँ चाहिँ विवाद भयो, त्यो पनि कहाँ विवाद भयो भन्दा एक बजेट चौरभित्रै भयो, आली गर्ने कि यहाँ गर्ने भन्ने भयो अथवा राकम गर्ने कि कहाँ गर्ने भन्ने विवाद भएपछि जहाँ हामी जनप्रतिनिधिहरू थिएनौँ। तसर्थ एउटा न एउटा टुङ्गो किन लगाउन जरुरी भयो भन्दा पूर्वाधार विकासका निम्ति गर्नै पर्ने कुरा हो है, त्यसको स्थायित्वका निम्ति। यहीँ भए पनि हामीले चाहिँ कार्यपालिका व्यवस्थापिकाबाट निर्णय गरेर प्रदेश सरकार मार्फत केन्द्र सरकार पठाउनु पर्ने, त्यही छलफलको क्रममा मैले अब यहीँ वडाध्यक्ष सदस्यज्यूहरू हुनुहुन्छ, अन्तिम अवस्थामा पनि यसलाई चाहिँ मतदानमा नलिउँ, विभाजन गर्न हुन्न, सर्वसम्मत गरौँ है, किन भन्दा मैले धेरै के गरेँ, यो तिनवटा ठाउँ जहाँ तोकिएको छ मलाई लाग्छ यो तिनवटा ठाउँ अबको 10 वर्षपछि के हुन्छ र सेवा सुविधा कसरी प्रवाह गर्न सकिन्छ भन्ने कुरा हेर्नुपर्छ, अहिले हेरेर हुँदैन, तसर्थ जहाँ भए पनि फरक पर्दैन तर सर्वसम्मत गरौँ भनेर मैले चाहिँ बार बार कुरा गरेँ। तर अन्तिममा के भयो भन्दा सदस्यहरूकै तर्फबाट होइन मतदान प्रक्रिया भए पनि टुङ्ग्याउनुपर्छ भन्ने भयो, मतदान प्रक्रियाभित्र म एक्लैले केही हुन्थेन, सभाको कुरा, हाउसको कुरा, त्यसपछि अब अन्यायमा परेका जन के अरे नागरिकहरूको तर्फबाट अब उच्च अदालतमा पनि मुद्दाको दायरको कुरा पनि भयो, या केही समय अब ताला पनि लाग्यो, त्यसपछि छलफल भयो, खुल्यो सरकारी प्रतिनिधि र यहाँका चाहिँ अब खास गरिकन पीडितहरूको तर्फबाट पनि छलफल चलाइयो, त्यसपछि उच्च अदालतमा त्यो रिट दायर पनि भयो, त्यसका आधार अदालतले पनि फैसला गर्यो खास गरी छलफल चलाउन नमिल्ने भन्ने भएको हुनाले मलाई लाग्छ हकका हिसाबले उहाँ राखेको कुरा महत्त्वपूर्ण छ। अब यो ठाउँका निम्ति मलाई लाग्छ पहिलो हामीले कार्यपालिकाको बैठकबाट अरू वडाका निम्ति खास गरिकन अरू भेगका निम्ति भनौँ, अब विद्युतीकरणमै हामीले खास गरी अरूमा 50 लाख 40 लाखको कुरा छ भने यो एरियाका निम्ति 1 करोड विनियोजन गरेका छौँ पहिलो। दोस्रो भोलि पूर्वाधार विकासका निम्ति अर्को आर्थिक विकास होला, सामाजिक विकास होला, पूर्वाधार विकास होला, जो सेन्टरबाट टाढा छ, टाढा रहेको वडा छ, त्यो टाढा रहेको वडालाई पहिलो प्राथमिकता दिएर विकास निर्माणका सबै सेक्टरमा चाहिँ विकास गरेर जाने कुरा हामीले चाहिँ योजना बनाएका छौँ। किन भन्दा मलाई लाग्छ यसका निम्ति जिम्मेवारी सबैभन्दा मेरो हुनुपर्छ, चाहे केन्द्रको कुरा चाहे विकास निर्माणका कुरा।
किमसराजी, यो एक वर्षको समयलाई गाउँ कार्यपालिका सरकारले गरेको कामलाई तपाईँले कसरी समीक्षा गर्नुहुन्छ?
धन्यवाद। सिम्ता गाउँपालिकामा अब जब स्थानीय चुनाव भयो, चुनाव भइसकेपछि स्थानीय जनप्रतिनिधिहरूमा नै पहिला चाहिँ अधिकार के हुने भनेर अन्यहरूमा हुनुभयो, अनि त्यसपछि जब सर राज्यले के अधिकारहरू दियो अनि गर्नुपर्ने कामहरू गरिरहनु भएको छ, गर्दाखेरि मेरो देखाइमा चाहिँ समन्वय र सबैलाई समेटेको देखेको छैन।
उहाँले राखेको समन्वयको सन्दर्भमा सरकारको आफ्नै खालको नीति छ, विधि छ, हामी संविधानको मातहतमा रहन्छौँ र स्थानीय सरकार सञ्चालनको ऐन छ, त्यो ऐनको मातहतभित्र रहन्छौँ र जब राज्यको पुनर्संरचनापछि स्थानीय सरकार बनिसक्दा यसले बनाएका नियमहरू ऐनहरू कानुनभित्र रहेर हामीले काम गरेका छौँ र पहिलो गाउँसभा बर्खे अधिवेशन भनौँ हामीले असाढको 30 गते सम्पन्न गरेका थियौँ र त्यो 30 गते सम्पन्न भएको जुन सभा थियो हतार थियो, एक महिना विजय ऱ्याली मनाउन गयो, त्यसपछि करिब 15-20 दिन जति हामीले विभिन्न दलगत रूपमा अथवा व्यक्तिगत रूपमा कस्ता खालका योजनाहरू लिनुपर्छ भन्ने हिसाबले समन्वयको पहिलो कुरा। दोस्रो, यो पुनर्संरचनापछि पहिलेको 14 चरणपछि अहिले हामी 7 चरणबाट योजना तर्जुमा गर्ने गर्छौँ, विशेष गरी अलि टार्गेट अथवा अलि हेर्ने विषय यही नै हो। हामीले स्थानीय तहका जनप्रतिनिधिहरू, वडाध्यक्षहरू, त्यसपछि सदस्यहरू मार्फत प्रत्येक वडाका बस्तीहरूमा गएर योजनाको पहिचान गर्ने कुरा, प्राथमिकीकरण गर्ने कुरा, त्यसलाई गाउँसभामा ल्याउने कुरा गरेका थियौँ र कार्यपालिकाबाट अनुमोदनका निम्ति हामीले लिएका थियौँ। तसर्थ मलाई लाग्छ उहाँले भने जस्तै अब ठ्याक्कै तोक्नु भएको त छैन, तर समन्वय बिना यो गाउँपालिका चलेको छ जस्तो त लाग्दैन। तर पनि के हो भन्दा उहाँले भने जस्तै यदि इभेन्ट वाइज कहीँ कतै गर्नुपर्ने विषयगत क्षेत्रमा अथवा सेक्टरल प्लानहरू निर्माण गर्ने सन्दर्भमा छ भने त्यसलाई चाहिँ आगामी दिनहरूमा उहाँले भनेअनुसार हामी त्यसरी चाहिँ
जानुपर्छ। त्यस्तो घटना छ जसमा उहाँहरूले समन्वय नगरिकन तपाईँले भने जस्तो एकलौटी रूपमा निर्णय गर्नुभएको त्यस्तो केही देख्नु भएको छ?
भन्नुपर्दा भन्दा पनि जन समुदायहरूमा के सुनिन्छ भने वडामा त अहिले जनप्रतिनिधि जितेपछि त उनीहरूले मात्रै योजना बनाउनु र हाम्रो त कुरै सुन्नुहुन्न भन्ने कुरा चाहिँ जनगुनासो आएको कारणले मैले यो भने।
तर पनि अध्यक्षज्यू, योजनाहरू वडा स्तरमा गराउँदाखेरि वडा प्रतिनिधिहरूले पनि आफ्नो मतदाताहरूसँग त्यसमा चाहिँ व्यापक रूपमा छलफल गरेर योजनाहरू ल्याउँदा त राम्रो हुन्थ्यो होला नि, प्रक्रिया अलिकति परिवर्तन भए पनि।
अनि यस्तो, अब पहिलो वर्ष खास गरी हामीले असाढ मसान्त अथवा 30 गते जुन पहिलो गाउँसभा सम्पन्न गऱ्यौँ त्यसको एक महिना वडाका वडाध्यक्षहरू सदस्यज्यूहरूले बस्ती स्तरबाट योजनाको पहिचान गरेका, त्यसपछि त्यसको प्राथमिकीकरण गरेको र त्यसका आधारमा एकीकृत योजना तर्जुमा समितिमा ल्याएर त्यसपछि कार्यपालिकाबाट अनुमोदनका निम्ति गाउँसभामा लिएका हौँ। मलाई लाग्छ उहाँले भनेको अब पहिलो वर्ष भएको हुनाले हामीले पहिलो वर्षमा जति बस्ती स्तरमा जानु पर्थ्यो त्यतिसम्म गएन भन्ने कुरा त भन्न सकिन्छ, तर अब योजना पहिचान गर्दा हजुवाको भरमा अथवा व्यक्तिगत हिसाबले ल्याएका योजना यहाँ चाहिँ म चाहिँ देख्दिनँ। किन भन्दा वडाको सिफारिससहित क्षेत्रगत हिसाबले आर्थिक विकासको क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधार विकासको क्षेत्र, संस्थागत विकासको क्षेत्रबाट क्षेत्र छुट्याएर ल्याउनु भएको छ। तर उहाँले भनेको कुरा अर्को के सत्य हो जस्तो लाग्छ भन्दा गत गाउँसभा सम्पन्न गर्ने बेलामा उहाँ आफै लक्षित वर्गको एउटा महत्त्वपूर्ण ठाउँमा हुनुहुन्छ, लक्षित वर्ग अन्तर्गत महिला, दलित, जनजाति, उत्पीडित वर्ग समुदायका निम्ति स्थानीय स्तरबाट अथवा वडा स्तरबाट त्यहाँबाट पहिचान भएका योजनाहरू न्यून मात्रामा पाइयो। तसर्थ मैले अलिकति यो प्लानिङ प्रोसेसमा पूर्व जानकारी भएका हिसाबले मैले के गरेँ भन्दा पछि चाहिँ आउन सक्छन्, सुरुमा नआएको कारण पछि आउन सक्छन् भन्ने हिसाबले 90 लाख रुपियाँ लक्षित वर्ग कार्यक्रम भनेर अनुदानको रूपमा राखेर, म्याचिङ फन्डको रूपमा राखेर हामीले त्यसपछि आएका निवेदनका आधारमा 90 लाख रुपियाँ लक्षित वर्गका निम्ति राखिएको छ। त्यति मात्रै होइन, विषयगत कार्यालयहरू, कृषिको कुरा, स्वास्थ्यको कुरा, ती ठाउँहरूमा पनि सभाको बेला बजेट नछुट्याएर बाटोघाटोमा गएका छलफलहरू हामीले प्रदेश स्तरमा गर्दा केन्द्र स्तरका त्यस्ता छलफलहरूमा सुनिने गरिन्छ र कृषिका निम्ति पनि छुट्याएको जस्तो सशर्त अनुदान भनेर पठाउँछ केन्द्र सरकारको तर्फबाट।
बुदागत रूपमा यो लक्षित वर्गका लागि देखिने गरी उहाँहरूले महसुस गर्ने गरी यो काम गरेका छौँ भनेर भन्न सकिन्छ?
अनि यस्तो छ, अब यो मैले भने यो पहिलो वर्ष भनेको भिजनरी प्लानिङ वर्ष, भएको हुनाले अहिले नै ठ्याक्कै देख्ने गरी भन्ने त छैन, तर हामीले के गर्यौँ भन्दा त्यो 90 लाई महिला, दलित, जनजाति, उत्पीडित वर्ग, लक्षित वर्ग अन्तर्गत अन्य अपाङ्गता भएका अथवा फरक क्षमता भएका व्यक्तिहरूका निम्ति हामीले त्यसलाई कार्यपालिकाले ब्रेकडाउन गरेर त्यसलाई विनियोजन गरेका छौँ। केही निवेदनहरू आउने क्रममा छन्, केही कार्यान्वयनको क्रममा छन् र त्यसमध्ये तपाईँले भने जस्तै हामीले एउटा रकममा दृष्टिविहीनहरूका निम्ति 5 लाख रुपियाँ विनियोजन गरेका थियौँ। यो गाउँपालिका प्लस अन्य ठाउँका त्यस्ता दृष्टिविहीन बालबालिकाहरू जो विद्यालय जान सक्दैनन् अथवा घरमा त्यो सेवा पाउँदैनन् भने त्यसलाई होस्टेल स्थापना गरेर हामीले गरेका छौँ पहिलो काम। र दोस्रो महिला लक्षित कार्यक्रम हामीले वडावाइज रूपमा करिब 2-3 लाख रुपियाँको हामीले चाहिँ यो यद्यपि यो दामासाहित होइन तर कार्यपालिकाका महिला सदस्यहरूको तर्फबाट छलफल गरेर त्यसलाई चाहिँ विनियोजन गरेका छौँ। काम गर्ने क्रममा अब सम्पन्न भएका कुरा चाहिँ छैनन् पहिलो। र दोस्रो हामीले यो घरेलुसँग घरेलुको आन्तरिक योजनाभित्र करिब 30 जना उद्यमीहरू तयार गर्ने भन्ने छ, त्यसैमा हामीले म्याचिङको रूपमा गरेर करिब 50 जना उद्यमीहरू तयार गर्ने र घरेलुसँग सम्झौता भएको छ, त्यसका आधारमा हामीले चाहिँ व्यावसायिक बनाउने, अहिले पनि जति पछाडि पारिएका वर्ग समुदायहरूलाई व्यावसायिक बनाउने, उनीहरूको आर्थिक सामाजिक समृद्धिका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भनेर हामीले विनियोजन गरेका छौँ। अहिले तपाईँले भने जस्तै देखिने कुरा हामीले त्यो एउटा चाहिँ होस्टेल सहित विद्यालयको कुरा स्थापना गरेका छौँ ठ्याक्क हेर्दा, तर अषाढ मसान्तपछि तपाईँले भनेको लक्षित वर्गको कुरा, आर्थिक क्षेत्रको कुरा, सामाजिक क्षेत्रको कुरा, पूर्वाधार विकासको कुरा हामी डाटा वाइज देखाउन चाहिँ सक्छौँ।
हस्, म सहभागीहरूतिर जान चाहे।
म सुनिल वादी, म यहाँ चाहिँ कार्यपालिका सदस्य र मेरो जिज्ञासा यो छ कि हाम्रो कविनजीले अघि नै उल्लेखित गर्नुभएको थियो जहाँ कि दलितको लागि, महिलाको लागि लक्षित वर्गको पैसा 90 लाख रुपियाँ छुट्याउने भन्ने थियो, त्यसभित्र पनि दलितको लागि 30 लाख रुपियाँ छुट्टिएको छ होइन। अब त्यो पैसालाई चाहिँ दमासाको हिसाबले चाहिँ हाम्रो कार्यपालिकाले निर्णय गर्यो। अब यो चाहिँ जहाँसम्म कि एउटा रकम भनेको कस्तो देखिन्छ भने तपाईँको दलितको सबभन्दा जनघनत्व बढी भएको ठाउँ होइन, अब त्यस्तो भएको ठाउँमा चाहिँ धमासाले गर्दाखेरि त्यहाँका दलित जनताहरू अथवा अल्पसङ्ख्यकहरू र अलक्षित वर्गहरू त मर्का पर्ने हुन्छ, यसलाई जाने अलिकति आउँदा अब आउँदो वर्षमा चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गरी लैजाने हो कि? हस्त, धन्यवाद।
मेरो नाम हस्त अर्पुन, काफलकोट 2। एउटा कुरा मलाई के भन्नु लागेको छ भनेपछि हामीले 69-70 लक्षित वर्गको पैसाबाट यो आगरीगाउँ 3 साबिक क्षेत्र देउलीबाट उता हामीले ट्र्याक खोल्याहरू, तर अहिले फेरि 30 लाख रुपियाँ परेको छ अरे, त्यसमा विवादित भइरहेको छ। अब त्यो रकमै फ्रिज हुने हो कि भन्ने हामी जनतालाई त्यति समस्या छ, डर छ। अनि रकम फ्रिज भयो भने त्यो जिम्मा कसले लिने? यो कुरा गाउँपालिकाले पनि पहल गरिदिनु पऱ्यो कि त गाउँपालिकाबाट अगुवाईहरूबाट यस्तै नै पछाडिका जनप्रतिनिधिहरू सिकेका छन्।
हस्, म जवाब लिइहालेँ अध्यक्षज्यूबाट। प्रश्न नदोहोऱ्याइकन दुईजनाले
ठिक छ सुनिलजीले राखेको प्रश्न अति नै महत्त्वपूर्ण छ, यद्यपि उहाँ आफू पनि कार्यपालिकाको सदस्य हुनुहुन्छ। सिधा रूपमा सिधाका सिधा जुन आज यो महत्त्वपूर्ण कार्यक्रम यो चाहिँ निचोड राख्नुभएको छ, म चाहन्छु के भन्दा म जनताप्रति उत्तरदायी हुनका निम्ति कुनै चिया चौतराहरूमा गफ गर्ने कुरा मलाई मन पर्दैन। मलाई सिधा यस्तै हिसाबले सिधा रूपमा अहिले कुरा उठाउँदा, यो मिडिया मार्फत कुरा उठाउँदा म पनि मान्छे हो, त्यसले गर्दा मैले सुधार्ने मौका हुन्छ। खास गरिकन रकमको दलितको बारेमा खासै त्यति दामासाईको कुरा भन्ने छ, मैले सुरुमै उल्लेख गरेँ योजना, उहाँ आफू पनि कार्यपालिका सदस्य भएको हुनाले योजनाको अहिले खास गरिकन प्रारम्भिक चरण तयारी पिरियड हो यो आगामी वर्षका निम्ति 74-75 निम्ति। हामी केही समयपछि नै कार्यपालिकाको बैठकपछि प्रत्येक वडाका प्रत्येक टोलहरूमा यहाँ चलन के छ भन्दा अरू भन्ने, तर जहाँ योजनाको पहिचान गर्ने कुरा, प्राथमिकीकरण गर्ने कुरामा प्रत्येक टोल बस्तीबाट मसिनो हिसाबले ल्याउनुपर्छ भन्ने लाग्छ। र 90 लाख रुपियाँ विनियोजन गरियो, कहीँ जस्तो पहिले चाहिँ 10% 15% भन्ने जुन चाहिँ लक्षित वर्गको निम्ति थियो, अहिले त्यो प्रतिशत नतोक्नुको अर्थ त्यहाँ नराख्नु भने चाहिँ होइन जस्तो लाग्छ मलाई, किन भन्दा यो प्लानिङ प्रोसेस अलिकति जानकारी भएको हुनाले। तसर्थ प्रतिशत 10 र 15% नतोकिएको भए पनि आर्थिक रूपमा पछाडि परेका महिला, दलित, जनजाति, उत्पीडित वर्गहरूको आर्थिक समृद्धिका निम्ति गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा हाम्रो अडिट अहिले खास गरिकन महालेखाले गर्ने कुरा हुन्छ, विगतको स्थानीय निकाय हुँदाखेरिका हामीसँग केन्द्र सरकारको तर्फबाट थुप्रै त्यस्ता बेरुजुका नामसहितका विवरणहरू आएका छन्। तसर्थ त्यो लक्षित वर्गभित्रको पनि छ, यद्यपि बिल भरपाईहरू पेस गरेन, त्यो आफ्नो ठाउँमा भयो। तसर्थ हामी के चाहन्छौँ भन्दा बस्ती स्तरबाट योजना आउने क्रममै जस्तो महिला लक्षित छ भने महिलाको तर्फबाट, दलित छ भने दलितको तर्फबाट, जनजाति छ भने जनजातिको तर्फबाट, फरक क्षमता भएका व्यक्ति छन् भने त्यसको तर्फबाट, ज्येष्ठ नागरिकको कुरा होला, ती ठाउँहरूबाट अब यो तयारी चरण भएको हुनाले आगामी वर्षका निम्ति बजेटको प्लानिङ गर्दाखेरि बस्ती स्तरबाटै त्यस आधारमा जान सकियो भने सहज हुन्छ पहिलो। दोस्रो कुरा सिम्ता गाउँपालिकाले नेपाल सरकार केन्द्र सरकारको तर्फबाट गर्नुपर्थ्यो यो ड्याग म्यापिङ भन्छ, गरिबी नक्साङ्कन। हामीले गरिबी नक्साङ्कन पछि यो गाउँपालिकाभित्र 25,845 जनसङ्ख्या, 68 को जनगणना अनुसारको 25,845 जनसङ्ख्यामध्ये कुन टोलमा, कुन बस्तीमा महिला, दलित, जनजाति, उत्पीडित वर्ग समुदायहरूको आर्थिक समृद्धिको अवस्था के छ भन्ने कुरा हामी गाउँपालिका सरकारकै तर्फबाट, स्थानीय सरकारकै तर्फबाट हामी त्यसको चाहिँ गरिबीको नक्साङ्कन गर्दैछौँ। मलाई लाग्छ एक डेढ महिनाभित्र त्यो सकिन्छ। त्यसपछि हामीले योजना के बनाएका छौँ भन्दा, यो गाउँपालिकाभित्र आउने विषयगत कार्यालयको कुरा होस्, प्रदेश सरकारको तर्फबाट होस्, केन्द्र सरकारको तर्फबाट होस्, वा त गाउँपालिकाको बजेटलाई विनियोजन गर्ने क्रममा त्यो गरिबी नक्साङ्कनभित्र रहेका टोल बस्ती घरधुरीहरूलाई पहिलो टार्गेट बनाएर हामी जानेछौँ, जस अन्तर्गत दलित समुदायको, महिलाको, जनजातिको, फरक क्षमता भएका व्यक्तिहरूको, ज्येष्ठ नागरिकको सबैको कुरा पर्न सक्छ। यो 69-77 भएको जुन बाटो अहिले चाहिँ के भयो, कसैको जिम्मा भन्ने छ। मलाई लाग्छ म गाउँपालिका अध्यक्ष हुनुभन्दा पूर्व यो बजेडी चौरदेखि त्यहाँ जाने क्रममा म आफैले कुटो कोदालो समाएर, घन गैँटी समाएर खनेको बाटो हो, तसर्थ मलाई श्रद्धा छ, माया छ त्यो बाटोप्रति। तर यसको जिम्मा कसले लिनुपर्छ भन्दा, सम्बन्धित वडाकै वडा जनप्रतिनिधि, सम्बन्धित वडाका उपभोक्ताहरूले लिन जरुरी छ। किन भन्दा धेरै ठाउँ आधा अथवा कुनै योजना त्यही रकमको सम्पन्न भइसक्यो, तर तपाईँहरू उहाँहरू आफैले नै विवाद गर्नुभएको छ, बाटो यता कि उता, उपभोक्ता कसको हुने, अहिले पनि कसको हुने भन्ने खालको विवाद छ। तसर्थ मैले त्यहाँका वडाध्यक्षसँग, त्यहाँका अन्य जनप्रतिनिधिहरूसँग र त्यहाँका दुईवटा जुन यो के अरे उपभोक्ता समिति आएको हुनाले त्यसलाई चाहिँ जसरी भए पनि मर्ज गर्नुहोस्, अन्यथा त्यो चाहिँ अरू ठाउँ हामी व्यवस्थापिकाबाट अथवा कार्यपालिकाबाट निर्णय गरेर अरू ठाउँ त्यो रकमान्तर हुन्छ भनेर भनेको छु। तर पनि 5 गतेसम्म वडाध्यक्षज्यूले अन्तिम समय 5 गतेसम्म म जसरी भए पनि गर्छु, यहाँ आउनु भएको छैन, 5 गतेसम्म म त्यो जसरी भए पनि गर्छु भनेर मसँग प्रतिबद्धता जाहेर गर्नुभएको। तसर्थ यो प्रश्न मतिर भन्दा पनि यो प्रश्न काफलकोटतिरै हुनुपर्छ भन्ने लाग्छ।
तर फ्रेज जाने हो कि भन्ने चिन्ता छ उहाँको पैसाको
हो, त्यसका निम्ति के हो भन्दा राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा पनि यतिखेर क्वान्टिटीको कुरा, क्वालिटीको कुरा, गुणस्तरको कुरा हेर्ने गरी उपभोक्ता समितिको अध्यक्ष जो हुँदा पनि हुन्छ, मलाई लाग्छ हिजो गाविस नगरपालिका हुँदाखेरिको उपभोक्ता अध्यक्ष भयो जस्तो, सदस्य भयो जस्तो होला जस्तो मलाई लाग्दैन।
कन्स्ट्रक्सन किन हुन्छ उपभोक्ता समितिको अध्यक्ष,
त्यही भन्दैछु म। मलाई लाग्छ अब म विगत कोट्याउन चाहन्न र विगतको आलोचना गर्न पनि चाहन्न।
एमाले जितेको ठाउँमा आफ्नै पार्टीको अध्यक्ष बनाउन खोज्ने, काङ्ग्रेसले जितेको ठाउँमा आफ्नै पार्टीको गराउन खोज्ने, माओवादीले जितेको ठाउँमा आफ्नै नजिकका पार्टीको गराउन खोज्ने, किन चाहिँ यस्तो प्रचार
प्रसार? म त्यही कुरा खोल्दै थिएँ। मलाई लाग्छ हिजो के थियो भन्दा उपभोक्ता समितिको अध्यक्ष हुनु, सदस्य हुनु, सचिव हुनु, कोषाध्यक्ष हुनु केही प्रश्नल उपार्जनका निम्ति हो भन्ने परम्परा थियो, जहाँ स्थानीय सरकार थिएन, जहाँ जनप्रतिनिधि थिएन। तर अहिले के हुन्छ भन्दा कति सकिन्छ थाहा छैन, अब म एक्लैले वा जनप्रतिनिधिहरूले मात्रै गरेर हुन्छ हुँदैन थाहा छैन। अब केही ठाउँमा उपभोक्ता समितिको अध्यक्ष नहुने भनेर पनि आउनुभएको छ, किन भन्दा हाम्रो गाउँपालिकाको व्यवस्थापिकाबाटै, कार्यपालिकाबाट निर्णय के भएको छ भन्दा 70-30 प्रावधान, 30% चाहिँ स्थानीय उपभोक्ताहरूले त्यसमा चाहिँ जनसमर्थन गर्नुपर्ने, 70% गाउँपालिकाले दिनुपर्ने भएपछि यति धेरै त कहाँ गर्न सकिन्छ भन्ने पनि आउँछ है, नियम यसरी बनाउँछ।
त्यो पनि थियो तर त्यसको व्यावहारिक कार्यान्वयन नहुने स्थिति त हामीले बेहोरेकै छौँ।
यसका सन्दर्भमा मैले धेरै ठाउँ उल्लेख गरेको छु, यसलाई मैले पहिलो निर्वाचित पछि पहिलो खास गरिकन यो जनप्रतिनिधिहरूको बैठकमा भन्ने गरेका छु, के भन्दा यो स्थानीय तह गठनपछि, राज्यको पुनर्संरचनापछि स्थानीय सरकार जो प्रत्यक्ष जनतासँग सरकार राख्छ र नजिक रहन्छ, तपाईँले भनेको कुरा यसलाई न्यूनीकरण गर्नका निम्ति पहिलो कुरा जनप्रतिनिधि, उपभोक्ता, उपभोक्ता समिति, आम नागरिक सचेत हुन जरुरी छ, एक। दोस्रो, कुशल अनुगमन र मूल्याङ्कन गर्न आवश्यक छ, नजिक भएका कारणले, आइडियोलोजी मिलेका कारणले आदि कुरालाई पर राखेर, र अर्को कुरा प्राविधिक कुरा पनि हुन्छ, यसका आधारमा कुशल अनुगमन र मूल्याङ्कन गर्न सकियो भने यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ। वडाध्यक्ष र उपाध्यक्षजीलाई पनि यही सन्दर्भमा भनेको छु, तुरन्त वडाध्यक्ष, सदस्यहरू, त्यहाँका दुईवटा उपभोक्ता समितिहरूलाई हाम्रो उपाध्यक्ष पनि राखेर के कसरी हुन्छ छिटोभन्दा छिटो समाधान गर्ने भन्ने छ, र तपाईँले भने जस्तै कुशल अनुगमन, इमान्दारिता भयो भने मलाई लाग्छ यो कुरा हुनसक्छ।
तपाईँ अहिले रेडियो भेरीमा कार्यक्रम निचोड सुनिरहनु भएको छ। आज हामी स्थानीय सरकार गठन भएपछि स्थानीय समुदायले के कस्तो परिवर्तनको महसुस गरेका छन् अनि स्थानीय सरकारका कामलाई जनमुखी र प्रभावकारी बनाउन के गर्नुपर्छ भन्ने बारे सिम्ता गाउँपालिकामा छलफल गरिरहेका छौँ।
म जानकी पोखरेल, वडा नम्बर 4। यहाँ लक्षित वर्ग, दलित वर्ग भनेर सरले कुरा उठाउनुभयो, कारण कामहरू अगाडि बढाइरहेका छौँ भन्नुभयो। यही वडाको वडा नम्बर 4 बस्ने रेशम परियारले इन्डिया जाँदाखेरि उनीहरूका तिनजना जाँदाखेरि कुटपिट भयो अथवा के भयो, दुईजना बेपत्ता छन्, उनीहरूले निवेदन पेश गर्दा पनि त्यसको सुनवाई अथवा खोज तलास केही भएन, भनिदिनु होला भनेको हुनाले यो प्रश्न राखेकी हुँ।
हस्, म जवाफ लिइहालेँ।
अब उहाँले भनेको कुरा, अब खास गरी यो विशेष गरी न्याय समिति प्लस अब सुरक्षा निकायसँग अलिक सम्बन्धित कुरा हो है। अब बेपत्ता भएको खोजी गर्ने कुरा अब सम्बन्धित प्रहरी प्रशासनसँग जानकारी दिएको र त्यसका आधारमा हामीले हाम्रो तर्फबाट गाउँपालिकाको तर्फबाट स्थानीय प्रशासनलाई जानकारी दिएको र त्यसका आधारमा अब मैले नै भन्ने कुरा त भएन, त्यो यहाँको इन्चार्ज।
तपाईँहरूका त्यो निवेदन पुगेको छ सर?
यहाँको प्रहरी कार्यालयमा यो निवेदन मैले प्राप्त गरेको छैन। उहाँले
गाउँपालिका कार्यालयमा दिनुभयो, अब गाउँपालिकाबाट त्यसको निर्देशन इलाका प्रहरी कार्यालयमा जानुपर्ने
ठिक छ। यसको सन्दर्भमा खास गरी अब स्थानीय सरकारको तिनवटा पालिका, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका, खास गरी न्यायपालिकाको न्याय सम्पादनका निम्ति गम्भीर प्रकृतिका बाहेक साँध सँधियादेखि लिएर यस्ता कुराहरूमा हाम्रो गाउँपालिकाको न्याय समितिले गर्न सकिने उपाध्यक्षको अध्यक्षतामा संयोजकत्वमा न्याय समिति हुन्छ, यो कुरा चाहिँ न्याय समितिले गर्ने हुन्छ र न्यायसँग सम्बन्धित हामीले खास गरी न्याय समिति तीन सदस्यीय निर्माण भएको छ र त्यसपछि उहाँले भने जस्तै वडा स्तरमा पनि त्यस्ता अन्यायमा परेका नागरिकहरूको न्याय सम्पादनका निम्ति 5 सदस्यीय हामीले सामुदायिक मेलमिलाप केन्द्र सबै वडामा गठन गरेका छौँ, त्यसका आधारमा जान्छौँ र प्रहरी यहाँको इन्चार्जले भनिसक्नु भएको छ यो महत्त्वपूर्ण कुरा हो र न्यायपालिकासँग परामर्श गर्ने कुरा र सम्बन्धित इलाकासँग परामर्श गरेर यो कुराको खोजी गर्ने कुरा र बेपत्ता भएका परिवारहरूलाई खोजी गर्नका निम्ति हामी संस्थागत हिसाबले सेक्युरिटी सहित कसरी अब हुलिया गर्ने कुरादेखि लिएर त्यसरी चाहिँ संस्थागत रूपमा जाने कुराको प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष म बिम्बार रावत। हाम्रो वडा नम्बर 4 उपस्थित हाम्रो जिज्ञासा गर्ने बहिनीले गरेको यो वडा नम्बर यो निवेदन आएकै थियो वडा कार्यालयमा। वडा कार्यालय मार्फत मैले गाउँपालिकामा पनि पेस गरेँ। गाउँपालिकामा पेस गरिसकेपछि अब रातको कुरा आयो, खोजी नीति भन्दा पनि रातको कुरा आयो। रातको कुरामा आउँदाखेरि सबै कार्यपालिकाको हाम्रो सदस्यज्यूहरूले यो यस्ता घटना अब सबै वडाहरूमा घटिराखेका छन् भन्ने कुरा भइसक्यो भयो। त्यसपछि गएर खोजी नीतिको लागि हामीले अब पुलिस प्रशासनलाई पनि अब हामीले खबर गरिनौँ र उहाँहरूलाई भनेको तपाईँहरूले यो हुलिया काट्ने अथवा खोजी तलासी गर्ने यो इन्डियामा हराएको मानिस हो, नेपालमा हराएका होइनन्, इन्डियाको कुन ठाउँमा हराए के गरे, अब यो नेपालद्वारा इन्डियामा गएर कसरी समन्वय अथवा त्यो सहकार्य गर्न सकिन्छ र त्यहाँको खोजी तलासी कसरी गर्न सक्नुहुन्छ, यो अब हामी वडा कार्यालय
खोजीको लागि पहल चाहिँ
र रातको लागि हामीले कुनै रकम छुट्याउन सकेनौँ र हाम्रो कार्यपालिकाको मिटिङले पनि यो घटना यस्ता विभिन्न ठाउँमा घटिराखेका छन्, अब तपाईँलाई मात्रै तपाईँको वडाको लागि मात्रै दिउँ भने अब यो कसरी आर्थिक व्यवहार थ्याक्न सकिन्छ भन्ने कुरा हाम्रो कार्यपालिका सदस्यहरूबाट पनि निक्ल्यो। मैले यो प्रस्ताव राखेकै हो, निवेदन आएकै थियो।
म अरू सहभागीको प्रश्न लिन चाहे।
मेरो परिचय आनन्द सिंह। अब वडा नम्बर पहिला भन्यो भने अब 6 भन्थ्यौँ किलोको, अहिले के भन्छ मलाई थाहा छैन होइन, अलिकति अब 4 भन्दो रहेछ। म आयो 1.5 महिना भयो इन्डियाबाट, करिब करिब 3 भयो इन्डिया आउने जाने गरेर हुन्छ, 6 भयो र अपाङ्गो छ, अपाङ्गो पनि मेरो परिचय कार्ड बेपत्ता भयो, खोजी तलास भएको छैन। म यति दुईवटा कुरा यति गर्नु।
यो आनन्दजीले भनेको प्रश्न अन्तर्गत अब खास गरी स्थानीय शान्ति समितिले सुर्खेतका सबै विगतका गाउँ विकास समितिहरू नगरपालिकाहरूबाट स्थानीय शान्ति समिति मार्फत द्वन्द पीडितहरूको तथ्याङ्कहरू सङ्कलन गर्ने र जिल्लाको शान्ति समितिलाई बुझाउने र त्यसका आधारमा खास गरी यो केन्द्र सरकारसँग पनि सम्बन्धित भएको हुनाले यदि उहाँको त्यो सुरुवातमा तथ्याङ्क सङ्कलन गर्ने क्रममा उहाँको नाम नपरेको भए, पहल गरेको उहाँको नपरेको भए मलाई लाग्छ जिल्ला प्रशासन मार्फत अथवा त्यो शान्ति मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले शान्ति समिति मार्फत यदि तथ्याङ्क नलिएको भए र वा त तथ्याङ्क लिएर पनि यदि केन्द्र सरकारको तर्फबाट उपलब्ध नभएको भए हामीले संस्थागत रूपमा त्यसलाई चाहिँ पहल र प्रयत्न गर्ने कुरा हुन्छ। केन्द्र सरकारकै तर्फबाट मन्त्रालय स्तरबाटै त्यस्ता द्वन्द प्रभावित व्यक्तिहरूलाई मलाई लाग्छ यहाँका केही व्यक्तिहरूको रातको पनि उपलब्ध भएको तर उहाँको कसरी छुट्यो यसलाई चाहिँ संस्थागत हिसाबले समन्वय गरेर आगामी दिनमा जाने कुरा म यहाँका सामु राख्न चाहन्छु।
जनप्रतिनिधि भइसकेले मलाई मात्रै होइन सिम्त गाउँपालिकालाई नै अप्ठ्यारो भइराखेको छ, विषयगत कार्यालयहरू यहाँ उपस्थित भइदिएर अब त्यसलाई सेवा प्रवाह गरिदिएको भए यहाँको जनगुनासो अथवा यो पाउनुपर्ने सेवा सुविधा यस्ता उहाँ एउटा हातमा अपाङ्गता आनन्दजी हातमा अपाङ्गता भएर तापनि यस्ता खुट्टा नभएका आँखा दृष्टिबिन उनीहरूले जो पाउने कसैले नजिकैको अर्को घरको छेउकाले केही सुविधा पाइराखेको छ र त्यही सुविधा छेउमा बसेको एक घरकाले सुविधा नपाएको हुनाले यो हामीमाथि जनताले निकै नै घचघचेका छन्।
हस् हस् धन्यवाद यहाँलाई। किमसुराजी केही बोल्न खोज्दै हुनुहुन्छ?
धन्यवाद अध्यक्षज्यूले पनि भन्नुभयो, म स्वयं आफू पनि अपाङ्गता भएको व्यक्ति र त्यसको अनुभव गरेको उहाँले आनन्दजीले भन्नुभएको प्रश्नमा उहाँको कार्ड चाहिँ कस्तो किसिमको प्राप्त गर्नुभएको थियो होइन, त्यो प्राप्त गरेको प्रतिलिपि एक प्रतिलिपि महिला बालबालिका कार्यालयमा हुन्छ। महिला बालबालिका कार्यालय सिम्ता गाउँपालिकामा आइसकेको छ। अब परिचय पत्रको लागि सुर्खेत धाउनु पर्दैन भन्न चाहन्छु। अनि सिम्ता गाउँपालिकामा हामी एउटा अपाङ्गताको डाटा उपलब्ध गराउनको लागि स्थानीय सरकारले चाहिँ के कस्तो सहयोग गर्नुहुन्छ भनेर म
अध्यक्षज्यूबाट जवाब लिन चाहन्छु। जस्तो वडा अध्यक्षज्यूले नै भन्नुभयो अघि विभिन्न विषयगत सेवाहरू पनि हामीले सुरु गरेका छौँ भन्नुभयो। यस सम्बन्धी विषयगत सेवाहरू नआउँदा यहाँ हामी जनप्रतिनिधिलाई पनि काम गर्न अप्ठ्यारो भएको छ भन्नुभयो।
यो बहुत महत्त्वपूर्ण कुरा हो। जस्तो पुनर्संरचनापछि केन्द्र सरकार प्रदेश सरकार खास गरिकन दुईवटा, एउटा जनप्रतिनिधिको कुरा र अर्को कर्मचारी संयन्त्र अथवा स्थायी सरकार, यो बिचमा तिनवटा तह बिचमै अलिकति यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा केही चाहिँ समस्याहरू नरहेका चाहिँ होइनन्। खास गरी सिम्ता गाउँपालिकामा शिक्षा स्वास्थ्य कृषि भेटनरी महिला बालबालिका कार्यालय विधिवत रूपबाट आएका चाहिँ छन्। तर पनि खास गरी अहिले गाउँपालिका यसैभन्दा करिब 5-6 अधिकृतहरू हुनुपर्ने दरबन्दीको व्यवस्था छ। तर विषयगत कार्यालयको तर्फबाट पनि जिल्ला स्थित, जस्तो नेपाल सरकारले यो अघिल्लो महिनाको मसान्तभित्र जिल्ला कार्यालयहरू डिजल्भ गर्ने र स्थानीय तहमा जाने भन्ने खालको घोषणा भयो, तर त्यसको लगत्तै फेरि समन्वयको रूपमा केही समय राख्ने भन्ने खालका दुविधा छन्। तसर्थ यो अघि मैले भने जस्तै शिक्षा स्वास्थ्य कृषि भेटनरी महिला बालबालिका कार्यालयहरू केही उपलब्ध कर्मचारीहरूका आधारमा चलेका छन्। त्यसबाहेक यो गाउँपालिका करिब 4-5 कर्मचारीहरूले सिङ्गो गाउँपालिका चलाउनु पर्ने यो एक खालको बाध्यता र व्यवस्था छ, तर पनि चलिरहेकै छ। र विषयगत कार्यालयहरू पनि यो मसान्तभित्र अनिवार्य रूपमा जिल्लाबाट सम्बन्धित स्थानीय तहमा जाने भन्ने कुरा भएको छ र त्यसलाई चाहिँ यहाँ ल्याउने भन्ने कुरा भएको छ। तर पनि सम्बन्धित विषयगत कार्यालयहरू जस्तो 22 कार्यालयहरू यहाँ चाहिँ स्थापना गर्नुपर्ने हो, तर अहिले 4-5 बाहेक विधिवत रूपबाट चलेका अरू चाहिँ छैन। तसर्थ
यसलाई
मैले नै ट्याक्कै तोक्ने कुरा त भएन, किन भन्दा प्रदेश सरकारको तर्फबाट, केन्द्र सरकारको तर्फबाट, खास गरिकन यो कर्मचारी संयन्त्र केन्द्र सरकार धेरैजसो के हुँदो रहेछ भन्दा अब केन्द्रमा केन्द्रित हुने कुरा, त्यहाँबाट आइसकेपछि त्यसपछि चाहिँ प्रदेशको केन्द्रमा, प्रदेश सरकारको केन्द्रमा सदरमुकाम नजिक अथवा त्यसको नजिकको आसपासको गाउँपालिका नगरपालिकाभित्र जाने कुरा, र त्यसबाहेक अब खास गरी वीरेन्द्रनगर अथवा कर्णाली प्रदेशको केन्द्रदेखि राजधानीदेखि करिब 21 सुदूरपूर्वमा रहेको यो गाउँपालिका भएको हुनाले, तर मलाई लाग्छ अरूको तुलनामा हुन त यसको भन्दा पनि पूर्व पहिलाको कर्णालीमा एउटा गाउँ विगतको गाविस सचिव अथवा अहिले वडाको सचिवले 4-5 वडाहरू पनि चलाएको परिस्थिति त छ। तर मलाई लाग्छ स्थानीय तहमा वडा स्तरमा हाम्रा सबै कर्मचारीहरू फुलफिल भएको छ, तर विषयगत कार्यालयहरू एकजना प्रतिनिधि वा तोकिएको दरबन्दीका आधारमा सम्बन्धित कर्मचारी नभए पनि एकजना प्रतिनिधिको रूपमा रहनुभएको छ। तसर्थ हामीले चाहिँ यो कार्यालयमा यति दरबन्दी खाली छ भनेर चाहिँ जिल्ला समन्वय मार्फत प्रदेश सरकारमा पठाउने, त्यसका आधारमा खटाउने पठाएको छ, कति खाली छ, कुन छ, कति आवश्यकता हो भन्ने कुरा, र तपाईँले सोधेको कुरा अब विषयगत कार्यालय कहिले आउँछ भनेर हामीले भन्नुभन्दा पनि आए हामीले व्यवस्थापन गर्ने कुरा हो। मलाई लाग्छ एक हप्ताभित्र अनिवार्य रूपमा केन्द्र सरकारको तर्फबाट स्थानीय तहमा कार्यालय विषयगत कार्यालयहरू जाने भनेर घोषणा गर्छ, तर एक महिना बित्छ तर पनि विषयगत कार्यालयहरू आउँदैनन्। तसर्थ हामीले जिल्ला स्थित यो स्थानीय तहको संयुक्त बैठक अथवा विषयगत कार्यालयको बैठकको बेला पनि हामीले बार भनेका छौँ, विषयगत कार्यालयको तर्फबाट धेरै कामहरू बाँकी चाहिँ रहेको छ। जिल्ला स्तरमा विषयगत कार्यालयहरू ल्याउने सन्दर्भमा छलफल भएको छ, तर आश्वासनका हिसाबले हुन्छ छिटै भन्ने कुरा त भएको छ, तर यो सरकारको संयन्त्र सम्पूर्ण संयन्त्र चल्ने भएको हुनाले तपाईँले भने जस्तै यही दिन यही महिना यतिखेर भन्ने कुरा भन्न चाहिँ गाह्रो भएको छ। किन गाह्रो भएको छ भन्दा केन्द्र सरकारको मन्त्रालयको मन्त्रीले तोकेको कुरा पनि यहाँ लागू भएको छैन।
हस्, म फेरि तपाईँ सहभागीहरूको प्रश्न लिन चाहे।
मेरो नाम एमआर खत्री, सिम्ता गाउँपालिका वडा नम्बर 3। गाउँपालिका अध्यक्षलाई मेरो प्रश्न के छ भने विपद व्यवस्थापनमा 10 लाख रुपियाँ छुट्याएको छ। यो सिम्ताका 9 वडा मध्ये यो 3 नम्बरलाई मात्रै अपमान गरेर त्यहाँ यो धेरै विपद व्यवस्थापन अन्तर्गतका धेरै निवेदन आएका छन्। त्यो निवेदन यो यहीँ गाउँपालिकामा छ, त्यहाँ कसैले पनि केही त्यो राहत पाएको छैन, यो किन पाइएको छैन, यसको प्रश्न जवाफ।
धन्यवाद अध्यक्षज्यू।
यो राहतलाई चाहिँ किन आगरी गाउँ मात्रै भएन भन्ने राख्नुभएको थियो, मलाई लाग्छ कुनै वडा विशेष कुनै ठाउँ विशेष भनेर हामीले विभेद गरे जस्तो लाग्दैन। हामीले कार्यपालिकाबाट निर्णय गरेको के थियो भन्दा गम्भीर प्रकृतिको त्यस्तो घटना दुर्घटना छ भने मलाई लाग्छ 15-20 उनीहरूको उसको चाहिँ स्वास्थ्य उपचारका निम्ति भनेर प्रहरी मुचुल्का सहित आएमा त्यसलाई चाहिँ दिने भन्ने मलाई लाग्छ. फेरि यो यो वृद्धि हुँदै जाँदा यो थ्याक्न नसक्ने विषय पनि रहेछ. तर पनि जे भए पनि किन भन्दा पीडामा परेको कुनै पनि घाइते भयो होइन त्यसपछि कुनै ढाड भाँचियो यस्तो खालको प्रकृतिको छ भने नेपाल सरकारले गम्भीर प्रकृतिका रोगका निम्ति केन्द्र सरकारले निःशुल्क गर्ने बाहेकका हाम्रो तर्फबाट गर्ने कुरा थियो. अब मलाई लाग्छ आगरी गाउँको तर्फबाट त्यस्तो छ भने वडा अध्यक्ष मार्फत हामीले तय गरेको त्यो नम्सभित्र छ भने त्यसलाई चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ.
हस् हस् यो क्षेत्र अलिकति सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील क्षेत्र मानिन्छ. सिमता जाजरकोट लगायतका जिल्लाहरूसँग सीमा जोडिएको छ. हामीसँग इलाका प्रहरी कार्यालयका सहिसाब हुनुहुन्छ दामोदर अधिकारीजी. यहाँले यो ठाउँमा कस्ता कस्ता गतिविधिहरू देख्नु भएको छ? खास गरी लागु औषध ओसार पसार का समस्याहरू पनि यहाँ देखिने गरेका छन्। यस्ता कुराहरू यहाँसँग आछन् कि छैनन्? के छ?
धन्यवाद. यो विगत एरिया भएको कारणले यहाँबाट तपाईँको यो सिमता गाउँपालिकाको रागमबाट घोटा खुनेटा भन्ने ठाउँमा जानलाई पनि 4-5 घन्टा पैदल बाटो पनि त्यति राम्रोसँग नभएको पैदल जाँदाखेरि 5-6-4-5 घन्टा लाग्छ हामीलाई जानु मात्रै. त्यस ठाउँमा नि गएर हामीले चाहिँ प्रहरीले चाहिँ घटना घटनासाथ खबर पाउनसाथ हामी तत्काल गएर त्यहाँ चाहिँ पक्राउ गर्ने मान्छे पक्राउ गर्ने यता क्रियाकलाप गरिरहेका छौँ. भौगोलिक बनावटको कारणले
अब यो गतिविधि जुन छ लागु औषध ओसार पसारको गतिविधि अनि मैला ओसार पसारको गतिविधि पनि यस क्षेत्रबाट हुने गरेको पाइन्छ. यसलाई चाहिँ घटाउन न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने लाग्छ? गाउँपालिका सरकारले के गरिदियोस् भन्ने लाग्छ तपाईँलाई?
अब हामीले चाहिँ भौगोलिक विघटनको हुँदाहुँदै पनि हामीले यो लुकाई छिपाई ल्याएको अवस्थामा केही लागु औषधहरू चाहिँ समय समय पढ गरेर चाहिँ कानुन दायरामा ल्याएका छौँ. र यो जायगोटबाट सिमाना जोडिएको ठाउँबाट विगत भएको कारणले ठाउँ ठाउँमा जस्तै यो घोटाको एरियामा 1 नम्बर एरियामा एउटा प्रहरी चेक पोस्ट भइदिएको खण्डमा अझै राम्रो
पोस्ट थप्नु पर्यो, बिट पोस्ट राख्नु पर्यो होइन?
त्यो एरियामा चाहिँ चेक पोस्ट थपिएको खण्डमा तत्काल त्यो सीमाबाट आउने अपराधीहरूलाई चाहिँ नियन्त्रण गर्न सहिलो हुन्थ्यो.
हस् धन्यवाद धन्यवाद. अध्यक्षज्यू पोस्ट थप्ने कुरा आयो. जस्तो यहाँहरूले नारा चाहिँ उज्यालो सिमता भनेर पनि गर्नुभएको छ. चुनावका रूपमा पनि यो यहाँहरूको नारा रहेको थियो. पछि पनि यहाँहरूले त्यो निर्णय गर्नुभएको छ. अहिलेसम्म यो 1 वर्षको अवधिमा सिमता कति उज्यालो भयो?
सिमता उज्यालो कार्यक्रम अन्तर्गत हामीले यसपटक चाहिँ 3 करोड रुपियाँ विनियोजन गरेका छौँ. र त्यो 3 करोड मलाई लाग्छ केही ठाउँमा उपभोक्ता समिति गठन भएको छ. र त्यसमध्ये हामीले बाँखर्क बजारबाट घोरेटा सदरमुकाम लिनका निम्ति 50 लाख रुपियाँ विनियोजन गरेका छौँ. र यो कालीखोलाबाट यो बजेडी चौर केन्द्रसम्म 50 लाख रुपियाँ र पारी आगरी गाउँको केन्द्रसम्म 50 लाख रुपियाँ अनि बजेडी चौर सेन्टर बनाएर खानीखोलाको केन्द्र वडा केन्द्रसम्म 50 लाख रुपियाँ डाँडाखालीको केन्द्रसम्म 50 लाख रुपियाँ र त्यसबाट करिब 40 लाख रुपियाँ बचत के अरे अरू रहेको रकमलाई जस्तो काप्री चौर बजेडी चौर र आलिका त्यो अहिले चाहिँ भएको लाइन विस्तारका निम्ति काम गरेका छौँ. मलाई लाग्छ यो 3 करोडलाई हामीले पहिलो चरणमा खास गरी यो आषाढ मसान्तसम्म प्रत्येक वडाका वडा केन्द्रसम्म अब बजेटले कति हुन्छ थाहा छैन वडा केन्द्रसम्म पहिलो चरणमा चाहिँ पोल ल्याउने कुरा र त्यसपछि यो 5 वर्षको अवधि छ. यो 5 वर्षको अवधिमा हामीले लक्ष्य राखेको कुरा चाहिँ के हो भन्दा वडा केन्द्रसम्म र गाउँ बस्तीहरूसम्म पनि लिने भन्ने छ. मलाई लाग्छ गाउँसभाबाट कार्यपालिकाभित्र र सबै जनप्रतिनिधिहरूको परामर्शका आधारमा अर्को वर्ष यो 3 करोडलाई डबल सकिन्छ डबल अन्यथा त्यसरी लिने कुरा एउटा. र अर्को कुरा मैले वैकल्पिक ऊर्जासँग पनि काठमाडौँ गएर छलफल चलाएको छु र कोही ठाउँमा जस्तो 4-5 घरदुरी छ भने त्यसलाई चाहिँ त्यहाँ चाहिँ त्यो लाइनै लिँदा अब करोडौँको खर्च बढी हुनसक्छ भने त्यसलाई चाहिँ अन्य वैकल्पिक ऊर्जालाई व्यवस्था गर्ने र केही मलाई लाग्छ यो खानीखोलाको चोल्पा भन्ने ठाउँ र यहाँको देउली भन्ने ठाउँमा यो विन्ड इनर्जीको पनि सम्भाव्यता भएको हुनाले त्यो हावाबाट बिजुली निकाल्ने कुरालाई पनि सम्भाव्यता अध्ययनका निम्ति पहल गर्नुपर्छ भनेर मैले सम्बन्धित निकायमा पहल गरेको छु. तसर्थ अब 5 वर्षको प्लान उज्यालो बनाउने कुरा 1 वर्ष नपुग्दै सबै चाहिँ परिणाम देखिन्छ भन्ने त छैन. मलाई लाग्छ म अध्यक्षका हिसाबले यो 5 वर्षभित्र कहीँ कहीँ छुट्छ थाहा छैन.
दिन देखाउँछ भने जस्तो त्यस्तो केही दिन हेर्न सक्छौँ अहिले हामीले उज्यालो सिमता 5 वर्षपछि हुनेछ भनेर?
होइन, यो कुरा त परिणाम यही भयो कि अन्य केही प्रदेशका माननीयहरूले अन्य गाउँपालिकाको कुनै ठाउँमा उल्लेख गर्नुभएको थियो कि जिल्ला विद्युत कार्यालय प्राधिकरणको वर्षको बजेट 3 करोड छ भने सिमता गाउँपालिकाको एक्लै गाउँपालिकाको 3 करोड छ भनेर भाषण नै गर्नुभएको थियो केही माननीयहरूले प्रदेशका माननीयहरूले. त्यसले गर्दा मलाई मर्निङ सोज द डे यही हो जस्तो लाग्छ. तर यसलाई चाहिँ अब सदुपयोग हामीले कसरी गर्ने उपभोक्ता समितिका अध्यक्षहरू हुनुभएको छ समिति.
उज्यालो सिमता साँच्चै कि 5 वर्षमा यहाँले भने जस्तै सिमता उज्यालो हुन सकोस्. किम्सराजी, अब गाउँ कार्यपालिकाले तपाईँ महिला प्रतिनिधि पनि हुनुहुन्छ, अपाङ्गता प्रतिनिधि पनि हुनुहुन्छ, महिलाको क्षेत्रमा अपाङ्गताको क्षेत्रमा अहिलेसम्म 1 वर्षसम्म के गर्यो र गर्न बाँकी के छ भन्ने बुन्दागत रूपमा एकदमै हामीसँग समय कम छ.
धन्यवाद केशव सर. अब यो सिमता गाउँपालिकामा महिलाकै निम्ति र छोरीका निम्ति छोरीका निम्ति महाअभियान भन्ने जुन सञ्चालन गरियो त्यसले एक प्रकारको राम्रो सन्देश जाला भन्ने लागेको थियो। पछाडि फेरि मान्छेको परम्परागत रूपमा बसेको जुन अभ्यास छ बालविवाह बहुविवाह फेरि पनि बालविवाह भएको ठाउँमा हाम्रै जनप्रतिनिधिहरू सहभागिते भइदिने कति वर्ष हो भन्ने अनि त्यसपछि बहुविवाह पनि भइरहेको अवस्था छ। बालविवाह भयो भने पहिलो यहाँको कहाँ बालविवाह भयो भन्ने कुरा यहाँको स्थानीय सरकारलाई गएर निवेदन दिनुको सट्टा पहिलो फोन मलाई आउने गरिरहेको छ यहाँको सिम्ता गाउँपालिका। अब यहाँको नागरिकहरूले हाम्रा जिताएर जानुभएका जनप्रतिनिधिहरूलाई सकारात्मक तरिकाले उहाँहरूलाई सहयोग गर्ने कुनै कानुन विपरीत छ भनेपछि उहाँहरूलाई सच्याउने मौका दिनुपर्छ। अनि अर्को म के भन्न चाहन्छु भने अपाङ्गता भएका व्यक्तिहरूको लागि जुन किसिमको एउटा छात्रावासको व्यवस्था छ एउटा स्कुलमा छ त्यहाँ छुट्टै खालको भवन छैन कति खालका धेरै समस्याहरू छन् त्यतिले मात्र एउटा परिवर्तन हुँदैन। अपाङ्गता भएको व्यक्ति त्यसमा पनि धेरै समस्याहरू भएको हुने कारणले अब म समग्र नागरिकलाई के भन्न चाहन्छु भने सशक्तिकरण गर्ने हो भने मानसिक रूपमा शारीरिक रूपमा सामाजिक रूपमा आर्थिक रूपमा राजनीतिक रूपमा समग्र पक्षको सन्तुलित विकाससँगै त्यो चाहिँ परिवर्तन गर्न सकियो भने मात्रै समाज परिवर्तन हुनसक्छ। त्यसको सुरुवात आफैबाट गर्नुपर्छ। अर्को कुरा म के भन्न चाहन्छु भने सिमता अझै पनि महिलाहरूलाई हेर्ने दृष्टिकोण एकदम गलत छ। यहाँ पनि त पुरुषहरू जानुहुन्छ महिलाहरूलाई जान दिनुहुन्न घरेलु हिंसा यहाँ धेरै छ। अनि
सहभागी एकदम छोटो प्रश्न राखिदिनु होला। हामी
गाउँपालिकाको अध्यक्षज्यूलाई प्रश्न सोध्न गइरहेको छु। मेरो परिचय लोकबहादुर राणा सिम्ता गाउँपालिका वडा नम्बर 3 हाम्रो यो सुर्खेतकै सेरीफेरीमा पर्ने एउटा छेडा बजार भन्ने छ। 2029 सालमा सर्वे नाफी हुँदाखेरि हाम्रो यही सुर्खेत जिल्लाबाट त्यो जग्गा सर्वे नाफी भएको छ। किनबेच हुँदाखेरि जग्गा पास गर्दाखेरि सुर्खेतमै गएर त्यो जग्गा पास हुन्छ तर त्यहाँ अहिले अस्थायी परेर चौकी बसेको छ। बजार छ त्यहाँ बजारको करहरू हजारकोटको शिवालय गाउँपालिकामा जान्छ अनि त्यहाँ हाम्रै भूगोलभित्र पर्ने सुर्खेत जिल्लाकै भूगोलभित्र पर्ने त्यहाँ बालुवा छेडा खोलाको वालो साइड हाम्रो सिम्ता गाउँपालिका क्षेत्रभित्र पर्छ। त्यो गिट्टी बालुवा हाम्रो व्यक्तिगत निर्माणमा होस् अथवा सार्वजनिक निर्माणको कामहरूमा प्रयोग गर्न नदिने अनि त्यहाँको अस्थायी चौकीको इन्चार्जहरूले पुलिसहरूले रोकिदिने र सिम्ता के अरे शिवालय गाउँपालिकाको निर्देशन दिएको छ हामी रोकिदिन्छौँ भनेर हामीलाई त्यहाँ दुःख दिइरहेको छ। यसबारेमा सिम्ता गाउँपालिकाले के सोचेको छ अध्यक्षज्यूले स्पष्ट जवाफ।
धन्यवाद। अघि हात उठाउनु भएको थियो, हामी एकदमै थोरै छ समय हामीसँग।
जानकी यस सिम्ता गाउँपालिकामा वरपर भनौँ मदिरा हिंसा घरेलु जन्य मादक पदार्थ सेवन गरी पुरुषहरूले पार्टीका प्रतिष्ठित व्यक्तिहरू शिक्षक कर्मचारी सबैले मादक पदार्थ सेवन गरेर अश्लील छाडा शब्दहरू प्रयोग गर्ने र यहाँ सार्वजनिक टोयलेट पनि छैन। एक वर्ष भयो सिम्ता गाउँपालिकाको अस्थायी केन्द्र रहेको। सायद अध्यक्ष उपाध्यक्षहरू एक दिन आउने मिनरल वाटर पिएर जाने भएर कि पानीको व्यवस्था पनि छैन अनि गाउँपालिका रहेको अस्थायी केन्द्रमा एउटा टोयलेटमा छिस्किने समेत छैन। यो के लापरवाही हो कि जनतालाई भुलक्कड बनाइरहेका हुन् कि अनि कार्ययोजनामा चाहिँ कागजमा सबै कार्ययोजना ल्याउने काम कारबाही केही नगर्ने।
म अध्यक्षज्यूबाट जवाफ लिन चाहिँ यहाँ दुई तिनवटा सहभागी हात उठाउनु भएको छ, अब छोटो राखिदिनु होला कृपया।
अब यो कागजमा त अब थुप्रै कामहरू भए है। म पहिलो कुरा त यो जननिर्वाचित जनप्रतिनिधिहरू जनताबाट निर्वाचित हुनुभएको हो कि कसबाट जनतासँग कुन कुन कुरा विषयमा छलफल गर्नुभयो। तपाईँहरू अहिले उपभोक्ता बनाउनु भएको छ 30% जनताबाट जनसन्धान गर्नुपर्छ भनेर तपाईँहरू जनताको बिच कहिले गएर छलफल गरेर त्यस्ता योजनाहरू पास हुन्छन् नत्र हुँदैनन् भनेर कुन दिन भन्नुभयो। अहिले उपभोक्ता जब तपाईँहरूले उपभोक्तालाई गठन गरिसकेपछि अब जनताले 30% जनसन्धान गर्दैन, अब त्यो अध्यक्षले त्यो योजना सम्पन्न गर्छन् गर्दैन।
र
अर्को कुरा मैले के राखेँ भने थोरै कर्मचारीहरू हुनुहुन्छ अरे, यसको मुख्य कार्यालय वीरेन्द्रनगर छ कि कता छ है, अनि कर्मचारीहरू कहाँ बस्नुहुन्छ, कर्मचारीहरूले यो गाउँपालिका चलाउँछ कि गाउँपालिकाले कर्मचारी चलाउँछ, यो पनि बुझ्न सकिएन।
हस् हस् धन्यवाद तपाईँलाई प्रश्नको लागि धन्यवाद। नाम सो नाम भनिदिनु होला कृपया नाम। म अब अध्यक्षज्यूबाट जवाफ लिन चाहे, अध्यक्षज्यूले प्रश्नहरू बुझिसक्नु भएको छ। बाल विभागको उपाध्यक्षज्यूबाट जवाफ लिए
धन्यवाद। मेरो नाम चन्द्रकला साई, म सिम्ता गाउँपालिका उपाध्यक्ष।
बाल विभाग
न्यूनीकरणको मैले के भन्दैछु, यो बाल विवाह न्यूनीकरण गर्नलाई म जस्तै एउटा न्यायपालिकाको म संयोजक हो, न्यायपालिका संयोजक म प्रत्येक कार्यक्रममा जाँदाखेरि मैले एउटा यो निर्णय पनि गराउनेछु। प्रत्येक कार्यक्रममा जाँदाखेरि मैले के बोल्छु भनेपछि, जस्तै अहिलेको कानुनको थाहा छ हाम्रो स्वास्थ्यविदले यो पत्ता लगाएको कुरा हो, यो 20 वर्ष नपुगुन्जेसम्मलाई हामीले विवाह गर्नुहुन्न, यदि हामीले 20 वर्ष नपुगे बाल विवाह गऱ्यौँ भने हाम्रो स्वास्थ्यलाई पनि हानिकारक हुन्छ, र त्यस पछाडि हाम्रो कानुनमा 20 वर्ष नपुगुन्जेसम्म हजुरहरूले विवाह गर्नुभयो भने चाहिँ यो कानुन छ, मैले प्रत्येक वडाका अध्यक्षहरू भन्ने गरेको छु, 20 वर्षको नपुगुन्जेसम्म हजुरहरूले यसको यो विवाह दर्ताको सिफारिस नदिनुहोला, विवाह दर्ता नगरिदिनुहोला। म वडाका प्रत्येक वडाका वडा अध्यक्षहरू पनि भन्ने बार बार भनिरहेको छु, न प्रत्येक जुनसुकै ठाउँमा पनि कार्यक्रम हुन्छन्, त्यहाँमा जुनसुकै अस्ति किशोरीको पनि यहाँ एउटा कार्यक्रम थियो कि उहाँहरूलाई पनि मैले भने, ए नानी हो तामेहरू पढ्दै हुनुहुन्छ, तामेहरूले 16-17 वर्षको विवाह गर्नुभयो भने यो हुन्छ भनेर मैले प्रश्नै पारिदिएको छु। कार्यक्रम गर्दाखेरि र यो मेरो कार्यपालिका हाम्रो कार्यपालिका बैठक बस्दाखेरि यो कुरालाई पहिला प्राथमिकता दिनेछु, पहिला प्राथमिकता म यो एउटा निर्णय गरेर जानेछु।
अध्यक्षज्यू, अब लगभग अरू कुराहरू आइसके, एउटा छेडा बजारको गिट्टीको कुरा आयो, अर्को चाहिँ कागजमा त योजनाहरू बने, व्यवहारमा उहाँहरूले कहाँसँग सल्लाह गर्नुभयो भन्ने दुईटा कुरा खास गरी
अब लोकबहादुर राणाजीले उठाउनु भएको छ, ढुङ्गा गिटी बालुवा मात्रै नभएर सीमाको विवाद हो त्यो। मैले यो सन्दर्भमा खास गरी अब उहाँले प्रष्ट कुरा राख्नुभएको छ, जग्गा दर्ताका हिसाबले सुर्खेतमा पर्छ, सिम्ता गाउँपालिकाभित्र पर्छ, तर बसोबासका हिसाबले जाजरकोटको शिवालय गाउँपालिकाका नागरिकहरू त्यहाँ व्यापारका हिसाबले बस्नुहुन्छ, र त्यहाँ चाहिँ सीमाको बोर्ड राख्दा पनि त्यहाँका स्थानीय वासीहरूले त्यो फाल्ने भएको भन्ने कुरा सुनिएको छ। तसर्थ यस सन्दर्भमा मैले चाहिँ दुई ठाउँमा, एउटा चाहिँ प्रदेश प्रहरी प्रमुखसँग पनि छलफल चलाएँ कि यस्तो कुरा तपाईँले सिम्ता गाउँपालिकाभित्र जाजरकोटको, हुन त प्रहरी प्रशासन त जहाँको पनि नेपाली नै हो, नेपालकै हो, सुर्खेतकै हो, कर्णाली प्रदेशकै हो, तर यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा उहाँको प्रश्नको उत्तरमा मैले चाहिँ समन्वय गरेर ठिकै छ छलफल गरौँला भन्नुभएको छ, पहिलो कुरा। दोस्रो चाहिँ मैले शिवालय गाउँपालिकाका अध्यक्षसँग पनि छलफल गरेँ, विभिन्न प्रदेश स्तरको र केन्द्र स्तरका भेलाहरूको बेला साँचो अर्थमा अब साथीको हिसाबले पनि भएको हुनाले यसलाई कसरी यो समाधान गरौँ भनेर मैले एकदम एट्याच भएर नै कुराकानी गरेको छु। हुन्छ दाइ, अब म केही समयपछि छलफल चलाउँछु हाम्रो गाउँपालिका र तपाईँको गाउँपालिकाको बिचमा, यो खासै ठुलो विषय होइन, तसर्थ यसलाई मिलाउनका निम्ति एकचोटि अब उताको र यताको सबै सर्वदलीय बसेर छलफल गरौँला भन्नेसम्म चाहिँ भएको छ। तर हाम्रो लोकबाजुले भनेको कुरा के हो भन्दा, अब यो सीमाको कुरा होइन, यो सीमाङ्कनको कुरा बहुत महत्त्वपूर्ण कुरा हो, यसलाई चाहिँ अब मेरै तर्फबाट गर्ने कुनै उर्दी गर्नुपर्ने अथवा त्यहाँ चाहिँ विवादै गर्नुपर्ने विषयले त टुङ्गो पुग्दैन, तसर्थ परामर्शका आधारमा एकातिर चाहिँ प्रहरी प्रमुखसँग कुरा गरिएको छ, यता सुर्खेतको तर्फबाट प्रहरी राख्ने कुरा, संस्थागत हिसाबले परामर्श गर्ने कुरा मैले भने, अब दुई ठाउँमा प्रदेश प्रहरी प्रमुखसँग पनि मैले यो कुरा राखेको छु, ठिक छ छलफल चलाउँछु म भनेर भन्नुभएको छ भने, गाउँपालिकाको अध्यक्षसँग पनि बस्दा उहाँ एकदम सकारात्मक रूपमा उत्तर दिनुभएको छ, यसबाहेक अहिले परिणाम नआएको हुनाले अरू भन्न मैले चाहिँ सकेन। र अर्को महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि, अब यो खास गरी यो मदिरा सेवन गरेर यो अश्लील शब्द त्यहाँ हुन्छ भन्ने छ, यो
गाउँपालिकामा
त्यसमा पनि गाउँपालिका नजिकै छ भनेर चाहिँ भन्नुभएको छ, यो लागु पदार्थ वा यो लागु पदार्थ सेवन साँचो अर्थमा एउटा मान्छेलाई बर्बादै बनाउने विषय चाहिँ हो, उहाँले राखे जस्तै मलाई पनि लागेको र उहाँ एकै महिला दिदीबहिनीहरूले एउटा निवेदन पनि त्यहाँ चाहिँ दिनुभएको थियो, तसर्थ यसलाई पहिलो नेतृत्व गर्ने कुरा गाउँपालिकाको तर्फबाट सर्वदलीय सहमति गर्ने कुरा सिङ्गो गाउँपालिका कार्यपालिका व्यवस्थापिकाबाट छलफल गर्ने गरी गर्न सकिन्छ, तर यसलाई नेतृत्वका हिसाबले मलाई लाग्छ गाउँपालिका स्तरीय वडा स्तरीय यस्ता महिला सञ्जालहरू गठन गर्ने कुरा हामीले पहल गरौँ महिला दिदीबहिनीहरूको तर्फबाट। अनि अर्को कुरा चाहिँ यो हाम्रो कालीबहादुर मल्ल सरले राख्नुभएको छ, यो 30% कुरा मलाई लाग्छ यो अब छलफल कहाँ गरियो के गरियो भन्ने सन्दर्भ, यसको चाहिँ 30 र 10 दुईवटा प्रकृतिको छ, जहाँ चाहिँ मेसिनरी सामानहरू प्रयोग हुन्छ त्यस्तो ठाउँमा, जहाँ जस्तो इट्टा गिट्टी बालुवाहरू प्रयोग हुने निर्माणसँग सम्बन्धितमा चाहिँ 10% जन श्रमदान चाहिँ गर्नै पर्छ भन्ने छ। मेरो वडाका निम्ति विकास निर्माण चाहिन्छ भने मेरो पनि त्यो विकासका लागि लगानी जरुरी छ, श्रमदान जरुरी छ, भावनात्मक हिसाबले जरुरी छ भन्ने कुरा हुन जरुरी छ भन्ने लाग्छ। र अर्को कुरा के हो भन्दा, जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले गरेको काम र नियमभन्दा विपरीत नगएर नियमअनुसार गरिएको कामलाई जनता को सहभागिता छ भन्ने कुरा पनि ठान्नु पर्छ जस्तो लाग्छ। र 30 का 30 सबै ठाउँ होइन, जहाँ विकास मेसिनरी प्रयोग हुन्छ भने त्यसलाई त्यहाँ चाहिँ 10 र जस्तो हामीले उदाहरणका निम्ति प्रयोग गर्यौँ, जस्तो डोजर मार्फत खनिएका छन् बाटाहरू प्राइभेट हिसाबले गर्दाखेरि अब त्यो क्वान्टिटी कति छ, पछि त अब त्यो सम्बन्धित उपभोक्ता समितिका अध्यक्षहरू पनि हुनुहुन्छ। हाम्रो गाउँपालिकाको उसबाट गरिएको चान्चुन 150% माथि काम सम्पन्न भएको छ, क्वान्टिटी तल पुग्छ तर त्यसको डबल गुणा चाहिँ काम सम्पन्न भएको भनेर चाहिँ भन्नुभएको छ भने यहाँ चाहिँ 30% भने त कमै हो भन्ने लाग्छ। एक दोस्रो, हाम्रो कामका निम्ति के गरौँ भन्दा 10% लगानी अथवा जनश्रमदान, हाम्रो लगानी भयो भने हाम्रो पनि श्रम त्यहाँ गयो भने त्यो योजनाप्रति हाम्रो पनि माया हुन्छ, तसर्थ त्यसका आधारमा हो। यो सबैमा सरले भने जस्तो 30 त होइन, पानीको लाइन खन्नुपर्ने छ भने त्यो पानीको लाइन उपभोक्ताहरूले यो विषयगत कार्यालयको तर्फबाट हुँदा पनि त्यही गरिन्थ्यो भने यहाँबाट पनि त्यही खालको भएको हो भन्ने लाग्छ। र अर्को यो कर्मचारी व्यवस्थापनको कुरा छ, यो दुईवटा खालको व्यवस्थापकीय कुरा हुन्छ सरकार सञ्चालनका निम्ति। जनप्रतिनिधिहरूले रणनीतिक व्यवस्थापन स्ट्राटेजिकल म्यानेजमेन्ट भन्छ, नीति बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र त्यसलाई चाहिँ नियमन गर्ने काम जनप्रतिनिधिहरूको हुन्छ भने अर्को कुरा चाहिँ कर्मचारीहरूको काम भनेको कार्यगत व्यवस्थापन अपरेसनल म्यानेजमेन्ट भन्छ, त्यो भएको नीति नियमहरूलाई कार्यान्वयन गर्ने कुरा हो। मैले अघि सुरुमा भने अब कर्मचारी थोरै छ, विषयगत कार्यालयहरूमा पनि पर्याप्त कर्मचारी,
जनप्रतिनिधि पनि नभेटिने, अर्को जनप्रतिनिधिलाई कर्मचारीले चला हो कि कर्मचारीलाई जनप्रतिनिधिले परिचालन गर्नुपर्ने हो, त्यो पनि अन्यल छ भन्नु
होइन, जस्तो प्रशासकीय अधिकृत नहुँदा त्योभन्दा निकटको अधिकृत निमित्त अहिले पनि हुनुहुन्छ, किन भन्दा योजनाको सम्झौता भएको छ, त्यसपछि अब उपभोक्ता समिति गठनका कामहरूलाई भएको छ, चेक बाहेक अरू काम चाहिँ हुन्छ। र अर्को कुरा के हुँदो रहेछ भन्दा कर्मचारी समायोजन भन्दा एकातिर नयाँ संरचना, नयाँ सरकार, प्रदेश सरकार पनि नयाँ, हामी पनि नयाँ, केन्द्र सरकार पनि नयाँ, नयाँ नयाँ सिकाएको बेला भएको हुनाले तपाईँहरूले, तर कुरा एकदम महत्त्वपूर्ण छ, तसर्थ र अब कर्मचारी समायोजन भयो भने कर्मचारी प्रमुख जानै पर्यो छलफल गर्न, सिडिओले बोलायो तत्काल एसएमएस मार्फत अथवा फोन मार्फत आउँछ, होइन जान हुन्न भन्न पनि भएन, यो पनि के भन्दा कर्मचारी व्यवस्थापनकै हिसाबले त्यहाँ भएको होला है।
टोयलेट छ, प्राणी छैन, चुकुल छैन, एउटा अस्थायी केन्द्र रहेको ठाउँको व्यवस्थापन त गर्न सकिन्न भने समग्र गाउँपालिकाको कसरी व्यवस्थापन होला भन्ने खालको हिसाबले पनि प्रश्न आयो।
एकदम ठिक छ, जस्तो सार्वजनिक टोयलेट निर्माणका निम्ति अषाढ मसान्तमा हामीले बजेट विनियोजन गरेको, त्यसैको आधारमा यहाँको चाहिँ स्थानीय उपभोक्ता समिति गठन भयो, के भयो त्यहाँ चाहिँ यतातिर बनाउनु भएको छ है, किन भन्दा हामीले बजेट विनियोजन गर्ने कुरा हो, त्यसपछि यहाँ चाहिँ वडा सरकार पनि छ, वडा पालिका पनि छ है, वडा कार्यालय पनि छ, त्यसका आधारमा चाहिँ सार्वजनिक टोयलेट बनाउने भन्ने हिसाबले उहाँहरूले नै माग ल्याउनु भयो, त्यसका आधारमा भएको छ। र अर्को कुरा के छ भन्दा अब पानी छैन, यहीँकै नजिककै उपभोक्ताहरूले आफैले बाँधिदिनुहुन्छ फेरि, त्यस कारणले गर्दा पानी ज जसले हकभोग गर्छौँ नि त्यो गाउँपालिकाले गर्छ, वडाले गर्छ, नागरिकले गर्छौँ, यो साझा अधिकारको कुरा भयो, सबै लागेर ल्याउनु पर्यो। र थपका निम्ति के हो भन्दा बजेट विनियोजन पनि भएको छ, अब मूल खोज्दै हुनुहुन्छ भन्ने छ, यो समाधानका निम्ति मलाई लाग्छ
अब एकदम अब हामी एकदमै अन्तिममा आइसकेका छौँ। बुँदागत रूपमा अध्यक्षज्यूले 1-2-3 आफ्नो 5 वर्षको कार्यकालभित्र यो गर्छु भनेर बुँदागत रूपमा एकदमै संक्षिप्तमा 1-2-3 भनेर भन्न सक्नुहुन्छ?
पहिलो कुरा त के हो भन्दा यो 5 वर्षको अवधिमा मैले 3 कामहरू मूर्त रूप दिने गरी काम गरिन्छ भन्ने छ, तसर्थ यो 5 मैले तोके जस्तो सबै घर धुरीमै त्यो चाहिँ विद्युतीकरण हुन्छ भन्न त नसकिएला, तर सबै गाउँ टोलमा विद्युतीकरण, त्यो जुन लक्ष्यसहितको क्षमता उज्यालो कार्यक्रम 5 गर्न सकिन्छ भन्ने लाग्छ। त्यो प्रदेश सरकारसँग र त्यहाँका माननीयहरूसँग पनि समन्वय भएको छ, केन्द्र सरकार प्रतिनिधि सभाका सांसदहरूसँग पनि कुरा भएको छ, र सम्बन्धित अब केन्द्रको मन्त्रालयसँग पनि कोअर्डिनेसन भएर कुरा चाहिँ गरिएको छ, तसर्थ यो सकिन्छ भन्ने लाग्छ, नम्बर एक। दोस्रो लक्ष्य भनेको हामीले पहुँच मार्गको कुरा गरेका छौँ, त्यो पहुँच मार्ग अन्तर्गत सामरिक महत्त्वका 2 सडकलाई हामीले चाहिँ व्यवस्थापिकाबाट घोषणा गरेका छौँ, जो बाँखरकोबाट प्रारम्भ भएर यो फेरिबाट जामुनी बजार झर्ने जुन चिम्ताको रिङ रोड छ त्यसलाई शहीद ऋषि स्मृति चक्रपथ भनेका छौँ, त्यसको पूर्ण रूपमा स्तर उन्नति गरिनेछ। र अर्को गोजी आली दुनी दह हुँदै आरनटुडाबाट चाहिँ वीरेन्द्रनगर जाने बाटो जो हाम्रो क्याचमेन्ट एरिया छ, हाम्रो क्षेत्र छ, दहसम्मका निम्ति त्यो शहीद इन्द्रविशी फास्ट ट्र्याक द्रुत मार्ग भनेर नामाकरण सभाले गरेको छ, त्यसलाई पनि स्तर उन्नति गरिन्छ भने अरू प्रत्येक वडाका वडा केन्द्रसम्म सबै प्रकृतिका सवारी साधनहरू सहज रूपमा जान सक्ने गरी, वडाभन्दा बाहिर हामीले भनेका छैनौँ किन भन्दा हामीले तोकेका छौँ, बजेट वक्तव्यभित्र नै छ, त्यो चाहिँ नीतिगत रूपमा व्यवस्था गरिएको हुनाले यो 5 वर्षभित्र 9 वडाका वडा केन्द्रसम्म सबै प्रकृतिका सवारी साधनहरू जान सक्ने पहुँच मार्ग निर्माण गर्न सकिन्छ। अब अर्को विकास भनेको के हो भन्दा यो पूर्वाधार विकास, भौतिक विकास मात्रै विकास होइन, सामाजिक विकासको कुरा, आर्थिक विकासको कुरा पनि छ। अहिले 68 तथ्याङ्क अनुसार 39.1% सिम्ता गाउँपालिकाको गरिबीको स्तर छ। त्यो स्तरलाई हामी नयाँ फेरि ड्याग म्यापिङ अथवा गरिबीको नक्साङ्कन गर्दैछौँ गाउँपालिकाकै तर्फबाट। 1.5 महिनाभित्र त्यसको रिजल्ट आउँछ। त्यो रिजल्टका आधारमा यहाँको गरिबीको रेखा पनि कति छ त्यसलाई कम्तीमा पनि 5-10% त्यो गरिबीको दरलाई घटाउने पहल र प्रयत्न गरिन्छ। तर यो सफ्टवेयर भएको हुनाले मैले भने जस्तै ठ्याक्कै 23% घट्ला भन्न त म सक्दिनँ, होइन। त्यसले त्यो एउटा कुरा, र अर्को कुरा के हो भन्दा हामीले एउटा महत्त्वपूर्ण काम के गरेका छौँ भन्दा स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शाखा अन्तर्गत ज्येष्ठ नागरिक जो 60 वर्षभन्दा माथि ज्येष्ठ नागरिक आमाबुवाहरू हुनुहुन्छ उहाँहरूलाई त्यो हस्पिटलमा आउन गाह्रो अथवा स्वास्थ्य चौकीमा आउन गाह्रो हुने भएको हुनाले चौमासिक रूपमा सम्बन्धित घर दैलोमै अथवा सम्बन्धित टोलमै गएर ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविरको कुरा हामीले पहिलो चरणको गरिसकेका छौँ स्वास्थ्य शाखाको तर्फबाट। यसलाई निरन्तरता दिएर स्वस्थ रहनका निम्ति अगाडि बढ्नेछौँ। तेस्रो चौथो कुरा के हो भन्दा पूर्वाधार विकास, बाटोघाटो पुल पुलेसा मात्रै विकास नभएर सामाजिक विकास अति नै महत्त्वपूर्ण कुरा छ। सिम्ताली जनता सुखी र खुसी हुन जरुरी छ।
सामाजिक चेतना बढाउने कार्यक्रम पनि ल्याउनुहुन्छ। हस्, हात उठिरहेछ अघिबाट, हामीसँग एकदमै महत्त्वपूर्ण र नयाँ छ भने संक्षिप्तमा सोधिदिनु होला कृपया।
अहिलेसम्म जनताको बजेटबाट त्यो ऊ भइसकेपछि 1-1 वर्षसम्म पनि बिदा यो सार्वजनिक सुनाई किन हुँदैन? वडा अध्यक्षहरूले चाहिँ यसमा चासो दिनुभएको छैन कि, अथवा सम्पूर्ण गाउँपालिकाले दिएको छैन किन सार्वजनिक सुनाइन?
धन्यवाद अध्यक्षज्यू, एकदमै संक्षिप्तमा।
सार्वजनिक खरिद ऐन अन्तर्गत दुईटा कुरा, टेन्डर प्रक्रिया र कोटेसन, दुईटा प्रक्रियाबाट खरिद गर्ने गरिन्छ। यो पनि खास गरी अब गाउँपालिकाको अपरेसनल म्यानेजमेन्ट कार्यगत व्यवस्थापन अन्तर्गत पर्छ। मलाई लाग्छ कार्यगत व्यवस्थापनभित्र दुईटा विधिमध्ये नै प्रयोग गरेर खरिद गरिएको छ। त्यसलाई अब कार्यपालिकाभित्र पनि छलफल चलेको छ, प्रत्येक सामानहरूको खरिद प्लस त्यसलाई चाहिँ अनुमोदन गर्ने क्रममा छलफल भएको छ। तसर्थ सार्वजनिक खरिद ऐनको पेरिफेरीभित्र रहेर हामीले अहिलेसम्म काम गरेका छौँ।
उहाँको चिन्ता चाहिँ यो सार्वजनिक गुना सुनाई गरिएन, यसबारेमा हामीलाई जानकारी दिएन, कतै यसमा चाहिँ आर्थिक चलखेल त छैन भन्ने होइन।
यसका निम्ति अबको केही दिनभित्र कालीबासले राखेको महत्त्वपूर्ण कुरा छ, अबको केही दिनभित्र असल शासन क्लब के भन्ने छ उसले चाहिँ हामीसँग सम्झौता गरेको छ। त्यसका आधारमा सार्वजनिक सुनवाई वडा स्तरमा र गाउँपालिका स्तरमा केही दिनभित्रै, आज मात्रै मैले घनश्यामसँग छलफल गरेको थिएँ, कहिले हो भन्दाखेरि केही दिनभित्रै गर्ने भन्ने भएको छ। त्यतिखेर व्यापक रूपमा अरू विरोध छलफल पनि हामी चलाउनेछौँ।
हस्, आजको बहस यहीँ सक्ने अनुमति चाहन्छु। छलफलमा आएका गुनासा र प्रश्नको सम्बोधन हुने हामीले विश्वास लिएका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो अनि तपाईँका सल्लाह सुझाव भए हामीलाई पठाउनुहोस्। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम निचोड, रेडियो भेरी, वीरेन्द्रनगर 8, सुर्खेत। साथै तपाईँ हामीलाई radiobheri@gmail.com पनि मेल गर्न सक्नुहुन्छ। अनि यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान 8:15-9 रेडियो भेरी एफएम 98.6 र 102.7 MHz साथै हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुन्नुहुन्छ। यसै गरी यसको पुनः प्रसारण आइतबार राति 9:15-10 र शुक्रबार साँझ 5:30-6 पनि सुन्नुहुन्छ। आजको कार्यक्रममा समय दिनुभएकोमा तपाईँ सबै सहभागीका साथै सिम्ता गाउँपालिकाका अध्यक्ष कपेन्द्र कुमार केसी र नेपाली काङ्ग्रेसका प्रतिनिधि किमसरा खत्रीलाई धन्यवाद दिँदै सबै सहकर्मीसँगै म केशव ढकाल पनि बिदा हुन्छु। नमस्ते।